समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19 को तेस्रो लहर उत्कर्षमा पुगिरहँदा दैनिक जनजीवन केही सुस्ताएको छ। कतिपय सार्वजनिक सेवा प्रवाह अवरूद्ध छन् भने खुलेका सेवा सुविधाका लागि पनि होस पुर्याउनु पर्ने अवस्था देखिएको छ। यही परिस्थितिका बीच आज सातवटै प्रदेशमा राष्ट्रिय सभाको रिक्त 19 स्थानका लागि निर्वाचन हुँदैछ। अध्यावधिक निर्वाचन कुनै पनि प्रजातान्त्रिक मुलुकका लागि अनिवार्य शर्त हो। नेपालमा पनि यसपछि क्रमशः तीनवटै तहको सरकार गठनका लागि चरणबद्ध रूपमा चुनाव गरिँदैछ। निर्वाचनको तिथिमितिलाई लिएर राजनीतिक वृत्तमा बहस पनि शुरू भएको छ। अन्तरसंवादमा आज हामी निर्वाचनकै सेरोफेरमा रहेर निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलसँग कुराकानी गर्दैछौं। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार प्रवक्ताज्यू, रेडियो नेपालको अन्तरसंवादमा स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद।
अब आजबाट आज राष्ट्रिय सभाको 19 सीटका लागि जसरी निर्वाचन कार्यक्रम तय भएको छ, अलिकति प्राविधिक कुराबाटै यो संवादलाई अगाडि बढ़ौं। सम्पूर्ण तयारी पूरा भन्नुभएको छ, के कसरी चाहिँ आजको निर्वाचन सम्पन्न हुनेछ, यसको समय तालिका, यसका प्राविधिक पक्षहरू के छन्, आम सर्वसाधारणलाई पनि बुझ्ने गरी बताइदिनुहुन्छ कि शुरूमा?
अब राष्ट्रिय सभाको निर्वाचन जुन 19 सीट रिक्त 19 सीटको लागि हो, त्यो आज मतदान हुन गइरहेको छ। अब यो लामो समयदेखिका विभिन्न चरणहरू पार गर्दै आजको दिनमा आइपुगेको हो र आजको दिनमा आइपुग्दाखेरि मतदानका निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू पूरा भइसकेका छन्। अब मतपत्रहरू पुगिसकेका छन्, मतदान अधिकृतहरू नियुक्ति भइसकेका छन्, बुथहरू बनिसकेका छन्। यो चरणमा हामी आज अहिले आएका छौँ र भने अब अहिले आजका दिन बिहान 9 बजेदेखि बेलुका 3 बजेसम्म मतदान कार्य हुन्छ र मतदान कार्यमा हरेक निर्वाचन अधिकृतको कार्यालयले आफ्नो प्रदेशमा 2 मतदान केन्द्रहरू निर्माण गर्नुभएको छ। आयोगले मतदान केन्द्र तय गरिदिएको छ, निर्धारण गरिदिएको छ। सोही बमोजिम सोही ठाउँमा मतदान केन्द्रहरू आज बनिसकेको अवस्था छ र त्यसमा हरेक प्रदेशमा 2 मतदान केन्द्रहरू छन्। स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्षको लागि एउटा केन्द्र छ भने राष्ट्रिय सभाका मान्य सदस्यहरूको लागि अर्को मतदान केन्द्र छ र उहाँहरूले फरक फरक रङको मतपत्रका आधारमा उहाँहरूले आफ्नो केन्द्रमा मतदान गर्नुहुन्छ र यो मतदान कार्य साँझ 3 बजेसम्म चल्छ र तीन बजे पछाडि उहाँहरूले एउटा सामान्य प्रक्रियाहरू पुरा गरिसकेपछि त्यसपछि 1-2 घन्टाको अन्तरालमा सर्वदलीय बैठक हुन्छ। निर्वाचन अधिकारीज्यूले सर्वदलीय बैठक बोलाउनुहुन्छ र त्यहाँ मतगणना निर्देशिकाका सम्पूर्ण कुराहरू उहाँहरूलाई बुझाएपछि त्यसपछि मतगणना कार्य सुरु हुन्छ र आज साँझ अलि अबेर रातिसम्ममा निर्वाचन परिणाम पनि आइसक्ने आयोगले अपेक्षा गरेका छ।
अब अरू बेलाको सामान्य अवस्थाको चुनाव भन्दा पनि यसपटक चाहिँ कोविड 19 गर्दा केही स्वास्थ्यका मापदण्डहरू पनि मतदाताहरू उम्मेद्वारहरूले पालना गर्नुपर्ने देखिन्छ। त्यसतर्फ कतिको सही किसिमबाट ब्रिफिङ गरिएको छ अथवा राष्ट्रिय प्रसारणबाट केही थप मतदान केन्द्रका अधिकृतहरूलाई कुनै विशेष निर्देशन दिनुपर्ने अवस्था केही छ कि?
हो, यहाँले भनेको कुरा ठिक हो। हामीले आयोगले अहिलेको यो नयाँ भेरिएन्टको संक्रमणलाई मध्यनजर गरेर 21 बुँदे स्वास्थ्य प्रोटोकल जारी गरेर त्यो 21 बुँदे स्वास्थ्य प्रोटोकलको निर्देशन सबै निर्वाचन अधिकृतलाई जारी गरिसकेको छ। नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई नै आधार मानेर हामीले तय गरेको हो, आयोगले तय गरेको हो र यसमा सबै स्वास्थ्य सावधानीहरू अप्नाउनु पर्नेदेखि लिएर मतदान स्थलमा एउटा एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने, त्यस्तै अब हेल्थ डेस्क कायम राख्ने, स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क राख्ने लगायतका सम्पूर्ण, अब यो ज्वरो नाप्ने, सेनिटाइजरहरू लगाउने, साबुन पानीले हात धुने, मास्क लगाउने, दूरी कायम गर्ने लगायतका सम्पूर्ण 21 बुँदे हामीले चाहिँ निर्देशन जारी गरेका छौँ। त्यो सबै निर्वाचन अधिकारीहरू जीवसँग पुगिसकेछ। उहाँहरूले त्यही किसिमले सर्वदलीय बैठकमा स्वास्थ्य प्रोटोकलको बारेमा ब्रिफिङ गर्नुभएको छ। सबै अनुमति प्राप्त व्यक्तिहरू खोप कार्ड सहित चाहिँ मतदान केन्द्रमा जानुपर्ने लगायतका विषयहरू हामीले सबै आयोगबाट निर्णय गरेर निर्देशन जारी गरिसकेका छौँ।
अब कहिलेकाहीँ देखा पर्ने यस्ता विषम परिस्थितिमा निर्वाचनको सन्दर्भमा बहस पनि हुने गर्छ, हामी अलि आधुनिक प्रविधिबाट सुसज्जित हुँदै जानुपर्छ, विद्युतीय मतदान प्रणाली पनि कतिपय देशहरूले अवलम्बन गरेका छन्। अब राष्ट्रिय सभाकै कुरा गर्दाखेरि त्यति धेरै मतदाताहरू पनि होइनन्, 2025 मतदाता छन् र 14 मतदान केन्द्र छन्। एउटा प्रयोगकै लागि भए पनि केही विद्युतीय उपकरणहरूबाट मतदान गर्ने अथवा यस्तो खालको चाहिँ स्वास्थ्य संवेदनशीलताको हिसाबले अलि टाढै रहेर होइन अनलाइनबाट पनि मतदान गर्ने, अहिले पढाइहरू अनलाइनमा भइरहेछ, व्यापार अनलाइनमा भइरहेछ भने अब बिस्तारै त्यतातिर पनि सोच्नुपर्ने हो कि भन्ने एउटा जिनो प्रश्न एउटा
अत्यन्तै राम्रो र सही कुरा यहाँले गर्नुभयो र आयोग यो विषयमा गम्भीर पनि छ। आयोगले विगतमा केही पाइलटिङको रूपमा इभीएम इलेक्ट्रोनिक भोटिङ मेसिन भन्छ त्यसका आधारमा गरेको पनि हो र अब यसमा केही कुराहरू आउँदो रहेछ, ऐन कानुनका कुराहरू, आयोग र सरकार बीचको छलफलका कुराहरूदेखि लिएर विश्वसनीयताका कुराहरू, धेरै कुराहरू जुट्दा रहेछन्। यहाँलाई थाहा छ योभन्दा अगाडि यहीँ पनि विभिन्न राजनीतिक दलहरू बीचमा पनि कहीँ इभीएम प्रयोग भयो कहीँ भएन, होइन? त्यसो भएको हुनाले अब यसमा आयोग गम्भीर छ, आयोगले सरकारसँग छलफल गरेको छ, आगामी दिनमा पक्कै पनि हाम्रो यहाँले हेर्नुभयो भने आयोगले जारी गरेको आफ्नो तीन वर्षीय रणनीतिक योजनामा पनि इभीएममा जाने भन्ने उल्लेख नै छ। त्यसो भएको हुनाले आगामी दिनमा आयोग यो इलेक्ट्रोनिक भोटिङ मेसिनतर्फ जान्छ, उसको दिशा त्योतर्फ छ।
अब यसै प्रसंगमा प्रवक्ताज्यू यहाँ स्वयं नै अहिले राष्ट्रिय प्रसारणमा उपस्थित हुनुहुन्छ, राजनीतिक भन्दा पनि एउटा प्राविधिक हिसाबले आगामी वैशाख महिनामा निर्वाचनको मिति तोक्न, स्थानीय तहको निर्वाचनको मिति तोक्न बारम्बार निर्वाचन आयोगले सरकारलाई घसघचाइरहेको छ। हिजो मात्रै पनि आयोगका तर्फबाट विज्ञप्ति जारी भएको छ। हाम्रो अहिलेको जोडबल केमा हो? वैशाखमै चुनाव हुनुपर्छ भनेर एकातिर एउटा प्राविधिक पक्षलाई अघि सारेर यो तर्क गरिएको छ र केही राजनीतिक वृत्तमा केही परिमार्जन हुन सक्ने सम्भाव्यताका बीच यो विज्ञप्ति आयोगले जारी गरेको छ। आयोगले वास्तवमा आग्रह गर्न खोजेको कुरा के हो? एकचोटि फेरि पनि प्रश्न पारिपाउन।
आयोग एउटा संवैधानिक निकाय हो र आयोगले अहिले प्रचलित संविधान ऐन मानेर जानुपर्छ, यसमा कुनै दुई मत रहेन। र अहिलेको संविधान र अहिलेको कानुन बमोजिम आयोगले निभाउनु पर्ने भूमिका निभाएको हो। आजका मितिमा हेरिरहँदा आगामी ज्येष्ठ 6 दिन स्थानीय तह पदाधिकारी विहीन हुन्छ। पदाधिकारी विहीन हुँदाखेरि के हुन्छ भन्ने कुरो हजुरसँग अहिले यहाँ 2-4 गफ गरेर सकिँदैन। धेरै संविधानका धेरै धाराहरू निस्तेज हुने स्थिति हुनसक्छ, ऐन कानुनहरू निस्तेज हुन सक्ने अवस्था हुनसक्छ। पालिका पदाधिकारी विहीन हुँदाखेरि सर्वसाधारणले सेवा प्राप्त गर्न नसक्ने स्थिति हुनसक्छ, त्यो स्थिति देखा परेको छ। र यो खाडल कसरी पूर्ति हुनसक्छ त भन्ने कुरा संविधानले परिकल्पना गरेको छैन। कुनै पनि चाहे स्थानीय सरकार सञ्चालन ऐन होस् चाहे स्थानीय तह निर्वाचन ऐन होस् यिनीहरूले परिकल्पना गरेको छैन। त्यसो भएको हुनाले आयोगले पदावधि रिक्त हुनुभन्दा अगाडि निर्वाचन गरौँ र नयाँ पदाधिकारीहरू तयार गरौँ भन्ने मात्रै आग्रह हो। भोलिका दिनमा संविधान परिवर्तन भएर ऐन परिवर्तन भयो भने त आयोग सोही बमोजिम हिँड्छ नि, तर अहिले भएको संविधान र ऐन बमोजिम के गर्नुपर्ने हो त भन्ने कुरा आयोगले बारम्बार अनुरोध गरेको हो।
अर्कोतर्फ सरकारमा सहभागी राजनैतिक गठबन्धनको बैठक पनि यसै विषयमा केन्द्रित भएर जारी निरन्तर चाहिँ बैठकहरू बसिरहेको छ, यद्यपि कुनै ठोस निर्णय त आएको छैन। सम्भाव्यताको कुरा गर्दाखेरि पहिलो पटक 3 निर्वाचन भयो, त्यसले गर्दाखेरि कुन चरणको कुन मितिलाई आधार मान्ने भन्ने मात्रै एउटा विवाद हो नि अहिले, होइन? जुन प्रकारका सुझावहरू अनौपचारिक रूपमा आएको छन् त्यसमा आयोग कतिको सचेत छ?
होइन, आयोगले आयोगमा पनि कानुनको ठुलो विज्ञ टोली छ, सहसचिवले लिड गर्नुहुन्छ, त्यस्तै अन्य विज्ञहरूसँग पनि सल्लाह गरेको छ, त्यस्तै नेपाल सरकारका महानिदेशकसँग पनि सल्लाह गरेको छ, आयोगले पनि विभिन्न कानुनसँग सम्बन्धित विज्ञहरूसँग सल्लाह गरेर नै आफ्नो धारणा अगाडि सारेको हो। यहाँले बाहिर बजारमा हेर्नुभयो भने कानुनका ज्ञाताहरू बिचमा पनि त एकरूपता त छैन धारणामा, त्यसो भए हुनाले आयोगले पनि यस्तै विज्ञहरूसँगको सरसल्लाहबाट धारणा अघि सारेको हो। यसमा आफ्ना धारणामा आयोग अहिले पनि स्ट्यान्ड कायम छ उसको आफ्नै, त्यसो भएको हुनाले अझै पनि हिजोकै विज्ञप्तिबाट पनि यहाँले हेर्नुभयो भने वैशाख मसान्तसम्ममा 120 दिन कानुन त 120 दिन टाइम चाहिने हो, त्यो टाइम घरकन्डो अवस्था छ, घर्किराखेको छ, र यसले जति ढिलो हुन्छ त्यति व्यवस्थापकीय र प्राविधिक विषयवस्तुहरूको दृष्टिले निर्वाचन जटिल हुँदै जान्छ, त्यसो भए हुनाले छिटोभन्दा छिटो निर्वाचन घोषणा होस् भनेर आयोगलाई सरकारले आग्रह गरेको हो। अब कहाँ कसका धारणाहरू के छन्, कसलाई कहाँ के नाफाघाटा के छ भन्ने कुरामा आयोग प्रवेश गर्दैन।
हजुर, त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलसँग। आज हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचन र आसन्न स्थानीय तहको निर्वाचन र यसका बहसका सन्दर्भमा आयोग, राजनैतिक दलका गतिविधि, आम सरकारको विषय आदिलाई समेटेर यो संवाद हामी अगाडि बढ़ाइरहेका छौं। प्रवक्ताज्यू, जस्तो यो समयलाई सदुपयोग गरेर म केही अन्य विषयमा पनि अलिकति ध्यान आकर्षण गर्न चाहन्छु। जम्मा 5 मिनट अरू समय हामीसँग रहनुहुनेछ यहाँ। जस्तो निर्वाचन प्रणालीका विषयमा अघि मैले विद्युतीय मतदानको कुरा गरेँ, होइन, विदेशमा बस्नेहरूले पनि मतदान गर्न पाउँछ भन्ने कुराहरू उठि नै रहेका छन्। हुलाकी मतदान जसरी चाहिँ विदेशहरूमा प्रत्यक्ष निर्वाचनकै दिन उपस्थित हुन नसक्नेले अलि अगाडि नै मतदान गर्ने, विभिन्न माध्यमबाट चाहिँ मतदान आफ्नो मत जाहेर गर्ने, अथवा नो भोटको प्रावधान, प्रत्यावहनको आह्वान जस्ता कुराहरू चाहिँ निरन्तर एउटा मतदाताको बीचमा छलफलका विषयहरू रहेका छन्। हामीले निर्वाचन प्रणालीलाई सुधार गर्दै आधुनिकीकरण गर्दै लैजाने क्रममा हामी यसरी आएका जनस्तरका सुझावहरूलाई कतिको समेट्न सक्ने स्थितिमा छौं आज?
यहाँले दुईटा कुरा उठाउनुभयो जस्तो लाग्छ मलाई, होइन। अब विदेशमा रहेका नागरिकहरूको मताधिकारको कुरा पनि अत्यन्तै यो संवेदनशील विषय र अत्यन्तै सान्दर्भिक विषय हो, र सम्मानित सर्वोच्च अदालतले समेत सरकारलाई, निर्वाचन आयोगलाई आदेश दिइसकेको अवस्था छ, र यसमा पनि फेरि पनि मैले यहाँलाई के भन्न अनुरोध गर्न चाहन्छु भने सबै निर्वाचन आयोग ऐन कानुन बमोजिम चल्ने संस्था हो। अब विदेशमा रहेका नागरिकहरूको मताधिकारको विषय पनि कानुनमा बोल्नुपर्ने हुन्छ, कानुनमा उल्लेख गर्नुपर्ने हुन्छ एउटा विषय भने, अर्को लागि यसको लागि ठुलो स्रोत साधन र संरचनागत व्यवस्था पनि गर्नुपर्ने हुन्छ, कुन प्रणालीबाट उहाँहरूको मत क्याप्चर गर्ने, किनभने धेरै विकसितभन्दा विकसित देशहरूमा पनि यो प्रणाली लागू हुन सकेको छैन। अमेरिकामा पनि यो निर्वाचन पूर्व निर्वाचनको डेटभन्दा धेरै पहिलादेखि मत सङ्कलन गरेर हुलाक मार्फत मत सङ्कलन गरिन्छ। त्यसो भए हुनाले यो विषयमा गहन एक्सर्साइज, गहन अध्ययन गरेर ऐन कानुनहरू निर्माण गरेर स्रोत साधनहरू जुटाएर भावी दिनमा विदेशमा रहेका नागरिकहरूको मत क्याप्चर गर्नुपर्छ भन्ने यो विश्वास र धारणा आयोगले लिएको छ। सोही बमोजिम हाम्रो यिनी आगामी कार्यक्रमहरू, आगामी नीति क्रियाकलापहरू लक्षित छन्, र यस विषयमा पनि आयोगले यसलाई गम्भीरतापूर्वक लिएको छ र आगामी दिनमा यसलाई हामी इन्कर्पोरेट गर्ने प्रयासमा छौँ।
जस्तो प्रवक्ताजी, होइन,
हजुर, अर्को अर्को हजुरले उठाउनु भयो नो भोट,
नो भोटको र प्रत्यावहानको, हजुर,
नो भोटको कुरा पनि, प्रत्यावहान त अब आयोग निर्वाचनसँग सम्बन्धित विषय भएन, नो भोट चाहिँ नो भोटको पनि कुरा छ। अब यसलाई पनि त्यही यो बडा अत्यन्तै राजनीतिक विषय हुन्छ, यसमा सरकार, राजनीतिक दल र आयोग बीचमा एक खालको अन्डरस्ट्यान्डिङ बनेन भने यो यसलाई लागू गर्न सकिँदैन। अब त्यसो भएको हुनाले यसलाई पनि सरकारसँग आयोगले यो विषयमा पनि राखेको छ, र यो नीति अनुसन्धान परिषदलाई यो विषयमा अध्ययन गरिदिन पनि भनेको छ, र यो अब आगामी के कस्ता कानुनमा के कस्तो चाहिँ सुधार गरेर जाने भनेर सरकारसँग यो विषयमा पनि आयोग सल्लाहमा छ, सरसल्लाह गरेर कानुनहरूको निर्माण गरेर नो भोटमा पनि आगामी दिनमा जान सकिन्छ।
हजुर, जस्तो अब आयोग एउटा स्वायत्त संवैधानिक संस्था हो, यसको दायरा होइन कतिपय स्थानमा यसले चाहिँ एउटा स्वायत्त भूमिका निर्वाह गर्छ, तर पनि कतिपय निर्णयहरू गर्दाखेरि त्यसले राजनैतिक रंग लियो कि भन्ने प्रतिक्रियाहरू पनि बेला बेलामा नउठ्ने होइनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको सन्दर्भमा पछिल्लो पटक आयोगले जुन किसिमको पत्राचार गरेको छ र जुन किसिमबाट राजनैतिक टिप्पणी आएको छ त्यो आफ्नो ठाउँमा छ, तर पनि एउटा नियामक निकाय पनि निर्वाचन आयोग भएको कारणले यसरी अहिले बीचमा आएर चाहिँ हाम्रा केही एजेण्डाहरू राजनीतिक दलको सिद्धान्तलाई परिवर्तन गरेर आऊ भन्दाखेरि त्यति न्यायोचित भएन भनेर राप्रपाले अनौपचारिक रूपमा आफ्ना धारणाहरू राखेको छ। अब यस्ता खालका चाहिँ विवादहरूको निरूपण कसरी होला आगामी दिनमा?
मैले यहाँलाई अघि पनि दुई पटक निवेदन गरेका छु, निर्वाचन आयोग प्रचलित संविधान, हालको संविधान र ऐन कानून जमी चल्ने संस्था हो र कतिपय विषयहरू आयोगले आफूले पनि निर्णय गर्छ। आयोगलाई नियमसम्म बनाउने पनि अधिकार छ, त्यसपछि दैनिक तमाम निर्णयहरू हुन्छन्। र अब जहाँसम्म यहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा उठाउनुभयो, यो विषय पनि आयोगको उहाँहरूले आफ्नो विधानमा केही कुराहरू राखेर वा चिन्ह लगायतका र विषयहरू र उहाँको विधानमा कस्तो हुने, उहाँको पार्टी कुन दिशातर्फ जाने भन्ने कुराहरू उल्लेख गरेर विधान पेश गर्नुभएको थियो। सचिवालयले विधान अध्ययन गर्यो, सचिवालयले विधान अध्ययन गर्दाखेरि अहिलेको संविधान, अहिलेका ऐन कानून र 77 माघमा आयोगले एउटा निर्णय गरेको छ, राष्ट्रिय चिन्हहरू गाई होला, डाँफे होला, सिम्रिक होला, राष्ट्रिय झण्डा होला, विभूति, महान विभूतिहरूको तस्विर होला, यस्ता कतिपय चिजहरू कुनै पनि दललाई चिन्हको रूपमा नदिने भनेर निर्णय गरेको छ। त्यसो भएको हुनाले सोही निर्णय र अहिलेको संविधान बमोजिम नमिल्दा कुराहरू विधानमा उल्लेख भएर आएको अवस्थामा अथवा विधान अध्यावधिक संशोधन गरी अध्यावधिक गर्नको लागि पेश गरेको अवस्थामा आयोगले ती कुराहरूलाई सच्याउन अनुरोध गर्दछ र सच्याउनका लागि केही टाइम दिन्छ र त्यस अवस्थामा सच्याएर आयोग आउँछन्। यो अहिले
हाम्रो सम्पर्क विच्छेद भएको छ, हामी कुराकानी गर्दैथ्यौं निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालसँग। अन्तर्सम्वादको निर्धारित समय लगभग सकियो, अन्तिम प्रश्नको जवाब उहाँले बिट मार्न नपाउँदै हामी छुटिएका छौं। मूलत अहिले उठिरहेका विभिन्न समसामयिक सन्दर्भहरूलाई जोडेर निर्वाचन आयोगका प्रवक्ताज्यूले एउटा प्रष्ट धारणा राख्नुभएको थियो र पछिल्लो प्रश्नको जवाब पनि लगभग हामीले पायौं, अलिकति अन्त्यमा त्यसलाई बिट मार्न पाइएन, यसको लागि क्षमा चाहन्छौ। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बसाईबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धेरै धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।